السلام عليكم،
ورحمة الله وبركاته.
کیا حال ہیں آپ سب کے؟ اللہ تعالیٰ خیر و عافیت رکھیں اور اللہ تعالیٰ بہترین طریقے سے تمام عبادات کو قبول فرمائیں. اللہ کا نام لے کر الحمدللہ اپنا سیشن نمبر 13 شروع کرتے ہیں. سی ٹائم از سلپنگ فرام آر ہینڈس. ایسے لگ رہا ہے ابھی شروع کیا تھا اور آج ہماری اسٹڈی کا 13th ڈے ہے جو ہم اللہ کا نام لے کر شروع کر رہے ہیں. اللہم لک الحمد حمدن کثیرن طیبن مبارکن فی کما یحب ربنا و یرضا. اللہم لک الحمد و لک الشکر و لک الثناء الحسن. اللہم لک الحمد کلہ و لک الشکر کلہ و الیک یرجع الامر کلہ علانیتہ و سرہ. اما بعد فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ثبتنا عند الموت بلا الہ الا اللہ. اے ہمارے اللہ، ہمیں ہماری موت پر کلمہ لا الہ الا اللہ پر ثابت قدم رکھیے. آمین یا رب العالمین. الحمدللہ، سورۃ الاخلاص کو سمجھتے ہوئے ہم نے کل اس کی پہلی آیت مکمل کر لی تھی اور آج ہم اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ وقت میں برکت دیں اور اللہ تعالیٰ مجھے کلیئرٹی آف اسپیچ دیں کہ میں آج اس سورت کو مکمل کرا سکوں. آپ سب کے کوآپریشن کی ایز یوزول ضرورت ہے، اس لیے کہ اگر سننے والے نہ ہوں تو پڑھانے والے کے لیے دیواروں اور کرسیوں کو سنانا بے مقصد ہوتا ہے. تو جتنا آپ کا انشاءاللہ اٹینشن سپین ہوگا، اتنا انشاءاللہ اللہ تعالیٰ جو ہے ہم لوگوں کو ایک سنکرنائزڈ فورس کے ساتھ بات کو بہترین طریقے سے بیان کرنے کی اور سمجھنے کی توفیق عطا فرمائیں گے. آیت نمبر 1 ہم نے اللہ کے تعارف میں دیکھی تھی، جو کہ مشرکین کو اللہ کے بارے میں ایک ایسے لفظ کے ساتھ تعارف دے گئی کہ جس نے قریش کی بھی زمین ہلا دی. اور جو انسان آج بھی اللہ کے اس ایٹریبیوٹ کو سمجھے گا، اس کی زندگی میں سے شرک کے اندھیرے دور ہونے لگ جائیں گے. سورۃ الاخلاص کی پہلی آیت میں اللہ کا تعارف ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کی زبان مبارک سے کرایا گیا. قل، ان سے کہیے، ہو اللہ احد، ان سے کہیے وہ ہی اللہ ہے جو یونیک ہے، جو یکتا ہے، جس کے جیسا کوئی بھی نہیں ہے. اور دوسری آیت میں اللہ کا ایسا نام مینشن کیا گیا جو نام بھی ہے، یقیناً اللہ کا نام اس کی صفات کو مینشن بھی کرتا ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم کے تھرو مشرکین کو ایک دوسرا تعارف اس سورۃ الاخلاص میں دے دیا گیا. پہلے لفظ الاحد نے آلریڈی ان کے پاؤں کے نیچے کی زمین شیک کر دی تھی کہ اللہ کیسا الہ ہے. جس کو آپ ریوائز کریں، اللہ ایسا الہ ہے، اللہ وہ ہستی ہے جس کا نہ کوئی اوریجن ہے، نہ کوئی لینیج ہے، نہ کوئی کمپیریزن ہے، نہ کوئی کمپٹیشن ہے، اور نہ اس کا کوئی سیکنڈ ہے. تو جو عرب کی زمین پر جتنے بھی الہ تھے اس وقت کو بھی یاد کر لیجئے، جو کہ نزول قرآن کا وقت تھا. جب یہ آیت نازل ہوئی تو اسکالرز لکھتے ہیں کہ عرب کے تمام بتوں کے اوپر ایک زبردست زد پڑی تھی. اور نہ صرف یہ زد جو آئی تھی، یہ جو اللہ احد کا کانسیپٹ آیا تھا، نہ صرف اس نے فالس گاڈس کی جڑیں ہلا دی تھیں، اس نے قریش کی پوزیشن ہلا کر رکھ دی تھی. بیکاز جسٹ کیپ دا سیناریو ان مائنڈ کہ کیا سچویشن ڈیولپ ہوئی تھی. یہ جو بت تھے، جس کو 360 بتوں کی شکل میں انہوں نے حرم کو بھرا ہوا تھا، یہ جو حرم میں بت تھے، یہ ہر قبیلے کی ایک پریزنٹیشن تھے. یعنی ہر قبیلے کا ایک ریپرزنٹیٹیو بت ہوتا تھا جو کہ قریش کی حفاظت میں ہوتا تھا. اور کیونکہ قریش ان قبیلوں کے بتوں کی حفاظت کرتے تھے، حرم میں کیوں رکھتے تھے؟ دا لاجیکل تھنگ، بیکاز ان کو پتہ تھا یہ اللہ کا گھر ہے. تو ہمارے ان خداؤں کی حفاظت، بیچارے یہ خود پتھر اور اینٹ کے خدا تو کر نہیں سکتے، تو ہم حرم اللہ میں، اللہ کے حرم میں ان کو رکھ دیتے ہیں، اور یہاں وہ جو آسمان کا رب ہے وہ ان کی حفاظت کرے گا. تو عرب کی کسٹڈی میں، عرب کی حفاظت میں یہ سارے آئیڈلز ہوتے تھے. اب جب عرب ان کی حفاظت کرتے تھے تو اس کے بیسس پر عرب کو دنیاوی قریش کو دنیاوی فائدہ یہ تھا کہ قریش کے اوپر کوئی حملہ نہیں کرتا تھا، قریش کے قافلے انٹچڈ ہوتے تھے، قریش کی تجارت خوب چلتی تھی، اس لیے کہ ہر قبیلہ اپنے اپنے حساب سے اپنے بت کی عبادت کرنے کے لیے کانسٹنٹلی سال بھر تک آتا رہتا تھا. تو جہاں رسول اللہ صلی اللہ علیہ وسلم کے رب کے تعارف نے ان جھوٹے خداؤں کے پول کھولے، وہاں ساتھ ساتھ قریش کا اکنامک سسٹم بھی کرش ہو جاتا اگر وہ رسول اللہ صلی اللہ علیہ وسلم کے کہنے پر ان سارے جھوٹے خداؤں کو حرم سے ہٹا دیتے. دیٹ واز دا ٹیسٹ. تو یہ جو آیت آئی تھی، صرف زبان سے ماننا ہوتا تو سارے قریش مان جاتے، بٹ وہ جانتے تھے کہ یہ تو ڈیمانڈ کر رہا ہے کہ ان جھوٹے خداؤں کو بھی اللہ کی توحید میں سے نکالا جائے، اور جب ہم ان کو نکالیں گے تو اب ہمارا امتحان زبانی اینگل سے ختم نہیں ہوگا، ہمارا ان بتوں کو ہٹانے سے دنیاوی امتحان شروع ہو جائے گا. سو کیپ دس ان مائنڈ. جہاں وہاں یہ ایشو تھا آج سے 1450 سال پہلے، جہاں جو وہاں کا امتحان تھا، آج بھی یہی امتحان ہے. دین کا دعویٰ کریں گے ہم یا توحید کا دعویٰ کریں گے ہم؟ یاد رکھیں، توحید کا دعویٰ ہمیشہ دنیا کا امتحان مانگتا ہے. وی ہیو ٹو شو توحید تھرو آر ایکشنز، تھرو آر لائف اسٹائلس، تھرو آر چوائسیز. یہ امتحان ہر مسلمان کی، ہر پریکٹسنگ مسلمان کی زندگی میں آتا ہے. اللہ احد کے ساتھ انسان کی اب نفس کی بات اور دنیا کی بات نہیں چلتی. جب میں نے کہا اللہ احد تو اب صرف رب کی چلے گی. آپ کل کی کلاس کا ایسنس پورا یاد کر لیں، آپ میں سے الحمدللہ جو لوگ ریگولر اٹینڈ کر رہے ہیں، وہ آپ کو ایک لاجیکل پروگریشن کے ساتھ اس اسٹڈی میں آگے لے کر جائے گا. اللہ احد کے ساتھ ہی یہ پورا ایسنس آ گیا کہ جو توحید کا دعویٰ کرتا ہے اس پر دنیاوی ٹیسٹ آتا ہے، بالکل جیسے قریش پر آیا. وہ بتوں کو ہٹاتے تو ان کی تجارت فیل ہوتی، ان کی تجارت میں کمی آتی، ان کا اکنامیکل گراف نیچے جاتا. ایک تعارف تھا اللہ کا، اللہ احد، اور ساتھ ہی اب دوسری آیت میں دوسرا ایسنس دے دیا گیا جو کہ اللہ نے اپنے تعارف میں دیا. اکارڈنگ ٹو اسکالرس، سورۃ الاخلاص کے یہ دونوں الفاظ، آیت نمبر 1 کا احد اور آیت نمبر 2 جس میں صرف دو الفاظ ہیں، اللہ الصمد، اللہ ہی ہے جو ہر طرح کی محتاجی سے بالکل پاک ہے. اسکالرس کے مطابق سورۃ الاخلاص کے یہ دونوں الفاظ اس سورت کا عمود ہیں. عین سے عمود کہتے ہیں، عماد عربی میں کہتے ہیں، عماد عین سے نام بھی ہوتا ہے، ہم لوگ اپنے بچوں کا بیٹوں کا نام رکھتے ہیں، عماد عین سے ہوتا ہے، اس کی جمع آتی ہے، پلورل آتا ہے اس کا عمود. عمود کا مطلب کیا ہوتا ہے؟ پلرز. اسکالرس کہتے ہیں کہ سورۃ الاخلاص کے لیے پلرز کا کام یہ دو الفاظ کرتے ہیں، توحید کو کھڑا رکھنے کے لیے اور توحید کو خالص رکھنے کے لیے یہ دو الفاظ احد اور صمد پلرز کا کام کرتے ہیں. لیکن پلرز جو ہوتے ہیں وہ عمارت کا بوجھ اٹھا لیتے ہیں، پلرز جو ہوتے ہیں ساری اسٹیبلٹی ان پر ڈپینڈ کرتی ہے. تو یہ جو اسمد کا لفظ ہے، میں نے کل بھی بتایا تھا، یہ اور کہیں نہیں آیا قرآن میں. یہاں واحد مقام ہے سورۃ الاخلاص کا جہاں اسمد کو اللہ کے لیے اس جگہ پر لایا گیا ہے. عرب کے لفظ استعمال کرتے تھے لیکن انہوں نے اللہ تعالیٰ کے لیے، آسمان کے رب کے لیے اس لفظ کو کبھی استعمال نہیں کیا تھا. عربی زبان میں یہ لفظ موجود تھا الصمد، جس کیپ دس ان مائنڈ، اور اس کا بڑا اسٹرانگ کانوٹیشن تھا عرب میں. جسٹ ٹو گیو یو سمپل میننگس، میں بہت آسان کر کے آپ کو بتا رہی ہوں، اگر آپ بلاغہ کی کتابیں پڑھتے ہیں تو آپ کو کلاسیکل عربک میں الصمد کے جو مفہوم ملتے ہیں اس میں صرف دو اگزامپل آپ کے سامنے رکھوں گی. ایک، وہ مثال دیا کرتے تھے اپنی شاعری میں، اپنی پوئٹری میں، جو جوہلا کی پوئٹری تھی اس میں وہ صمد کا لفظ استعمال کرتے تھے سمندر کے درمیان میں، ان دا مڈل آف دا اوشن، کوئی ایسی بڑی سی اسٹیبل راک کے لیے کہ جس کے اوپر بوٹس اپنی वो एंकर डाल दिया करते थे। कोई अगर कश्तियां उस दौर में भी जो चलती थीं और समुंदर के बीच में उनको जो है वो रेस्ट करना होता था, तो ये समुंदर के दरमियान में जो ह्यूज रॉक्स होते थे, पास्ट में लोग अपनी बोट्स को उनके साथ टाई कर देते थे, जस्ट मीन्स टू टेक रिफ्यूज टू द रॉक, ताकि उनकी बोट को सहारा मिल जाए। और ये रॉक जो होती थी ये किसी चीज से नहीं बंधी होती थी, ये फर्म इन ग्राउंड होती थी, समुंदर भी इस रॉक को नहीं हिला सकता था। तो इस ऐसी रॉक को जाहिली पोइट्री में असमद कहकर या समदुन कहकर पुकारा करते थे, यानी समद का लफ्ज उनके लिए एक ऐसी रॉक के साथ ऑलरेडी माइंड में कनेक्टेड था। फिर अरब समद का लफ्ज इस्तेमाल किया करते थे बैटल फील्ड में किसी ऐसे वॉरियर के लिए, किसी ऐसे फौजी के लिए, किसी ऐसे सिपा सालार के लिए जिसके साथ अगर आप खड़े हो जाएं तो वो इतना बहादुर होता था कि आप उसके साथ खड़े हो जाएं तो आपकी ऑटोमेटिक प्रोटेक्शन होती थी। यू फील प्रोटेक्टेड व्हेन यू आर स्टैंडिंग विद अ वेरी करेजियस फाइटर। बिल्कुल जैसे अगर आप जंग के मैदान में हो और आप किसी कावर्ड इंसान के साथ खड़े हो, तो आपको ना सिर्फ अपने आप को प्रोटेक्ट करना है बल्कि आपको उस उसकी भी प्रोटेक्शन करनी है, बिकॉज उसकी हिमाकत से आपको नुकसान पहुंच सकता है। तो अरब समद का लफ्ज इस्तेमाल करते थे कि ऐसी प्रोटेक्शन, एक ऐसी रिफ्यूज, एक ऐसे वॉरियर के लिए भी कि जिसका अकेला होना ही पूरी फौज की स्टेबिलिटी के लिए काफी होता था। जस्ट कीप इन माइंड द करेज, द करेजियस पावर ऑफ उमर बिन खत्ताब रदी अल्लाहु अन, कीप इन माइंड द करेजियस पावर ऑफ अमर बिन आस, कीप इन माइंड द करेजियस पावर ऑफ खालिद बिन वलीद रदी अल्लाहु अन। ये वो लोग थे जिनकी ब्रेवरी जो थी वो नजर आती थी। तो अरब समद का लफ्ज इस्तेमाल किया करते थे ऐसे किसी इंसान के लिए भी जो कि बहुत स्ट्रॉन्ग, बहुत करेजियस, बहुत ज्यादा अपने बहादुरी के एंगल से दूसरों के लिए भी प्रोटेक्शन बन जाता था। तो ये दो इस्तेमाल अरबी जुबान में आम थे असमद के लिए जो कि ये अरब इस्तेमाल किया करते थे। इस लफ्ज को पहली मर्तबा अल्लाह के नाम के तौर पर लाया गया, अल्लाहु समद। यहाँ पर ये जो आयत नंबर 2 में दो अल्फाज आए हैं, अल्लाहु एज इट इज, हम उसकी कॉन्नोटेशन काफी डिटेल से पढ़ चुके हैं। अगला लफ्ज है सिर्फ दो अल्फाज पर आयत आ रही है असमद। असमद हमजा लाम के साथ है। सो फॉर द पीपल दोज आर रियली विलिंग टू गेट दिस नॉलेज, एंड अल्हम्दुलिल्लाह ईच वन ऑफ अस इज विलिंग टू गेट दिस नॉलेज, बिकॉज हमारा ईमान हो गया है कि जितना हम अल्लाह के बारे में इल्म हासिल करते जाते हैं उतना हमारे ऊपर अल्लाह की खूबसूरती और अल्लाह की मोहब्बत खुलती जाती है। तो कुरान में एक सिंपल उसूल स्कॉलर समझाते हैं, कहाँ आप कहेंगे कोई लफ्ज़ अल्लाह के एट्रीब्यूट के तौर पर आया है और कहाँ कोई लफ्ज़ आप कहेंगे कि वो अल्लाह के नाम के तौर पर आया है। तो सिंपल फिनोमेना, मैं डिटेल को ओमिट करके अगर आपको समझा दूं तो सिंपल फिनोमेना क्या है कि जहाँ भी कुरान में आपको अल्लाह का कोई भी नाम मिलेगा वो हमजा लाम के साथ होगा। जैसे अगर लिखा हुआ है अर्रहमान अर्रहीम, हमजा लाम के साथ है तो ये अल्लाह के नाम कंसिडर होंगे। अगर ये आएगा तनवीन के एराब के साथ, यानी इन्हीं दो को आप बना दें रहीमुन, या आप इसको बना दें रहमानुन, रहमानुन नहीं आएगा वैसे, रहीमुन, या आप इसको बना दें अलीमुन, तो ये जो तनवीन का एराब आता है ये अल्लाह का एट्रीब्यूट, अल्लाह की सिफत शो करता है। ठीक है, इसका मतलब क्या है? सूरतुल इखलास की पहली आयत में अल्लाह के बाद जो लफ्ज अहदुन है वो अल्लाह का एट्रीब्यूट है, सिफा है, और जो आयत नंबर 2 में असमद आया है वो अल्लाह के नाम के तौर पर आया है, यानी अल्लाह की सिफत, अल्लाह यूनिक है। और अल्लाह कैसा यूनिक है? अब अल्लाह का नाम आयत नंबर 2 में आ रहा है और वो है असमद। अल्लाह के नामों के लिए स्कॉलर्स कहते हैं कि एक बात याद रखें, ये अल्लाह का नाम ही असल में, या अल्लाह की सिफात ही असल में हमारे लिए अल्लाह का टोटल तारुफ है। दिस इज़ द टोटल टोटल नॉलेज अबाउट अल्लाह, बिकॉज आपको और मुझे जो भी अल्लाह की मारिफा दी गई है, जो भी अल्लाह की एक्नॉलेजमेंट दी गई है, वो इन्हीं नामों और सिफात के थ्रू दी गई है। तो तो इन नामों के ऊपर हमारा ईमान होना चाहिए, इन नामों को हमें समझना चाहिए, इन नामों को हमें याद रखना चाहिए और इन नामों के मुताबिक हमें अमल करना चाहिए। अल्लाह की सिफात और अल्लाह के नाम के मुताबिक हम अल्लाह को समझें, अल्लाह को याद रखें, अल्लाह पर यकीन रखें और इसके इन नामों और सिफात के मुताबिक हम ज़िंदगी में अपना अमल करें। दिस इज़ द ब्यूटी ऑफ अल्लाह के नाम और अल्लाह की सिफात। नाउ कमिंग बैक ऑन द वर्ड अशमद, शौद मीम दाल इसका रूट वर्ड है। अरब इसको किन दो मीनिंग्स में इस्तेमाल करते थे कुरान आने से पहले, वो मैंने आपको बता दिया। नाउ फोकस ऑन 10 मीनिंग्स, 10 डिफरेंट मीनिंग्स ऑफ अस्समद। ठीक है, आपको इनमें से जो लिखे जाते हैं आराम से लिखें, बगैर एक दूसरे को कमेंट्स में परेशान किए हुए। जो लिखे जाते हैं लिखें, जो मिस हो जाएं एक लाइन छोड़ दें, जब सेशन कंप्लीट हो जाए आप उसको रिवाइंड कीजिए और वहाँ से सुन लीजिए। ठीक है, तो बिल्कुल काम होकर कंपोज होकर इस इल्म को उतरने दीजिए। डोंट फॉरगेट कि जब सहाबा इल्म हासिल किया करते थे तो उनकी क्वालिटी आती है, वो इतना स्टैंड स्टिल होते थे कि ऐसे लगता था कि उनके सरों के ऊपर परिंदे बैठे हुए हैं और अगर वो हिले, अगर उन्होंने मूव किया तो वो परिंदे उड़ जाएंगे। दिस इज द कॉन्सेंट्रेशन स्पैन जो कि एक स्टूडेंट का होना चाहिए। सही है, तो अब कोई परेशान नहीं होगा। अगर इन 10 मीनिंग में से कोई मीनिंग रह जाएगा, जस्ट लीव द लाइन्स अकॉर्डिंगली और फिर आप इस ऑडियो या इस सेशन को रिवाइंड करके सुन लीजिएगा। मैं आपके सामने असमद के ऊपर आपको ट्रेडिशनल क्लासिकल स्कॉलर्स की तफसीर में सफ़ों के सफ़े मिल जाएंगे, डिक्शनरीज में, बलागा में आपको इसका डिटेल कॉन्सेप्ट मिलता है। मैं आपको बहुत समराइज फॉर्म में 10 इसकी जो है वो खूबसूरती बताना चाह रही हूँ, जो इसके 10 मफहूम हमें असमद का एसेंस देंगे। असमद इज़ वन ऑफ द वर्ड ऑफ अरबिक लैंग्वेज आउट ऑफ सो मैनी अदर वर्ड्स जिसका आप किसी भी दूसरी जुबान में एग्जैक्ट एक लफ्ज में ट्रांसलेशन नहीं कर सकते। इट्स इम्पॉसिबल, कम्प्लीटली इम्पॉसिबल। सो नंबर वन मीनिंग जो असमद का स्कॉलर्स डिक्शनरीज के थ्रू बताते हैं, नंबर वन, वो जो लोगों की हाजत पूरी करने के लिए काफ़ी हो जाए। फाइन, नंबर वन, वो जो लोगों की हाजत पूरी करने के लिए काफ़ी हो जाए। नंबर टू, वो जिसको मखलूकात अपनी ज़रूरत के वक्त डेस्परेट होकर देखें, वो जिसकी तरफ मखलूकात अपनी हाजत के लिए देखें। नंबर थ्री, असमद वो है जिसको अपना अल्टीमेट गोल बना लिया जाए। डोंट फॉरगेट इस सूरत का नाम है सूरतुल इखलास, इखलास सिंसेरिटी। जब आप अल्लाह असमद को अपनी ज़िंदगी का मेन फोकल पॉइंट बना लेंगे, जब आप असमद को अपनी ज़िंदगी का पिविट बना लेंगे, जब आप असमद को अपना अल्टीमेट गोल बना लेंगे, इसी से तो सिंसेरिटी आती है। आप हंसी तो अल्लाह की खातिर, आप रोई तो अल्लाह की खातिर, आपने दोस्ती की तो अल्लाह की खातिर, आपने नाराज़गी की तो अल्लाह की खातिर, आपने ख़र्च किया तो अल्लाह की खातिर, आपने कमाया तो अल्लाह की खातिर। सो व्हेन योर एवरीथिंग विल बी जस्ट फॉर द सेक ऑफ अल्लाह, दिस विल गिव यू सिंसेरिटी इन योर लाइफ। तो असमद का तीसरा मफहूम आता है वो जिसको अपना अल्टीमेट गोल बना लिया जाए। नंबर फोर, वो जिसको किसी की हाजत नहीं है और उसको कोई ओवर पावर नहीं कर सकता। नंबर फोर क्या है, वो जिसको किसी की हाजत नहीं है और कोई उसको ओवर पावर नहीं कर सकता, यानी उसके स्टेटस से आगे कोई नहीं निकल सकता। हम तो इतनी तेज़ी से अल्लाह समझ पढ़ के निकल जाते हैं, बट वी नीड टू पॉन्डर, वी नीड टू डू रिफ्लेक्शन, वी नीड टू डू तदब्बर। नंबर फोर, वो जिसको किसी की हाजत नहीं है, जिसके स्टेटस से आगे कोई नहीं जा सकता, यानी जिससे कोई नहीं जीत सकता। दिस इज़ द ब्यूटी ऑफ असमद। नंबर फिफ्थ मीनिंग ऑफ असमद, वो जिसमें कोई शॉर्टकमिंग नहीं है, कोई फॉल्ट नहीं, कोई मोहताजी नहीं है, कोई वीकनेस नहीं है। असमद वो है जिसमें कोई मोहताजी, कोई वीकनेस, कोई फॉल्ट नहीं है। नंबर सिक्स, असमद वो है जो इन टर्म ऑफ हिज ग्लोरी, इन टर्म ऑफ हिज जलाल, इन टर्म ऑफ हिज अजमा ग्रेट है, अपने जलाल में, अपनी अजमत में और अपनी हमेशगी में, खुल्द में ग्रेट है। दिस इज द सिक्स्थ मफहूम ऑफ असमद, वो जो अपनी अजमत, जलाल और हमेशगी में सुपर्ब है, ग्रेट है। नंबर सेवेंथ, ब्यूटिफुल मीनिंग्स ऑफ असमद, जस्ट द ब्यूटिफुल मीनिंग्स। आई मीन इसको एक्सप्लेन नहीं कर सकती, अदरवाइज आई कैन गिव अ होल टॉक ऑन असमद एट दिस पॉइंट। नंबर सेवन, असमद अरबी जुबान में कहते हैं वो हस्ती या वो शय जिसमें एम्प्टीनेस नहीं है। आई कैन गिव अ होल लेक्चर ऑन इट एंड आई वुड लव टू, कभी करेंगे इंशाल्लाह। असमद वो हस्ती, वो शय जिसमें कोई होल्स नहीं है, एम्प्टीनेस नहीं है, जिसमें कोई वॉइड नहीं है, कोई खला नहीं है, कोई कमी। दिस इज अ ब्यूटिफुल फीलिंग्स जिसमें कोई होल्स और एम्प्टीनेस नहीं है, यानी इट्स अ कम्प्लीट प्योर सॉलिड सॉलिड पर्सनैलिटी, कम्प्लीट सॉलिड पर्सनैलिटी। आपको मैं समझाने के लिए कह रही हूँ बिकॉज अरबिक लैंग्वेज ने इसको समझाने के लिए ऐसे बताया है, मैं अपनी तरफ से नहीं बता रही, ठीक है। वो कहते हैं कि आपने अगर समझना है कि जिस शय को असमद कहा जाए उसके मुकाबले में बाकी चीज़ें कैसी होती हैं, सो दे गेव द एग्जाम्पल ऑफ कीपिंग इन माइंड द एग्जाम्पल ऑफ सॉलिड रॉक ऑफ गोल्ड, सॉलिड रॉक ऑफ गोल्ड। वो कहते हैं ऐसी रॉक ऑफ गोल्ड या एनी बोल्डर, बड़ी सी कोई चट्टान, ऐसा वन पीस जिसमें एयर क्रॉस नहीं कर सकती, बिल्कुल कंप्लीटली वन सॉलिड पीस। आप अगर ज्वेलर के पास जाते हैं और ज्वेलर आपको, गोल्ड ज्वेलर, और वो आपसे कहता है मैडम दिस पार्ट ऑफ द ज्वेलरी इज एक्चुअली ऑन कैडमियम गोल्ड। कैडमियम गोल्ड इज अ टर्म जो कि इस्तेमाल की जाती है कि हमने एक सॉलिड बोल्डर से, जो कि सॉलिड गोल्ड का रॉक था, वन पीस के ऊपर इसको मोल्ड किया है, हमने इसको पीसेस पीसेस में नहीं जॉइंट किया है। तो समत कहते हैं कोई भी ऐसी शय जिसमें कोई एम्प्टीनेस नहीं है, जिसमें कोई होल्स नहीं है, स्ट्रॉन्ग, एब्सोल्यूटली कॉन्क्रीट, यह है अल्लाह की हस्ती का सेवेंथ मफहूम विद इन असमद। इसमें कोई एम्प्टीनेस नहीं है। यू कैन से इन मोर साइकोलॉजिकल टर्म्स, इमोशन वाइज अल्लाह के अंदर वॉइड्स नहीं है। हम इंसानों में इमोशंस वाइज कितने वॉइड्स हैं, बेतहाशा वॉइड्स हैं, वी कैन अंडरस्टैंड दिस, सही। सो दिस इज द सेवेंथ मीनिंग जो कि स्कॉलर्स बताते हैं फ्रॉम असमद पॉइंट ऑफ व्यू। नेक्स्ट मीनिंग जो स्कॉलर्स बताते हैं फ्रॉम असमद पॉइंट ऑफ व्यू, दिस विल बी द एट्थ असमद। और ये हज़रत अब्दुल्ला इब्ने अब्बास रज़ी अल्लाहु अन्हु ने भी इस मफहूम को काफ़ी तफसील से बयान किया है और बहुत उसमें डिटेल उन्होंने दी है, बट आई विल जस्ट गिव यू वन लाइनर।